प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 अब 9 दिन बाँकी।
यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा 3 दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय। निर्वाचनका लागि चीन सरकारले 40 लाख अमेरिकी डलर सहयोग प्रदान गर्ने। मानव अधिकारको संरक्षण र प्रवर्धनमा नेपाल दृढ रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। ब्राजिलमा भारी वर्षापछिको बाढ़ी पहिरोका कारण 14 जनाको मृत्यु। र उपचारका लागि आवश्यक खर्च जुटेकाले सहयोग रकम रोक्न नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको आग्रह। अब समाचार विस्तारमा। सरकारले यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा 3 दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले फागुन 20, 21 र 22 गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो। निर्वाचन आयोगको सिफारिश अनुसार सरकारले 3 दिन बिदा दिने निर्णय गरेको हो। चीन सरकारले आसन्न निर्वाचनका लागि 40 लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ। अनुदान स्वरूप प्राप्त हुने सो रकम स्वीकार गर्ने निर्णय मन्त्री परिषद बैठकले गरेको छ। सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बैठकले चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बूढ़ी गण्डकी जलाशयुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरेको छ। साथै बैठकले काठमाण्डू जिल्ला अदालतका मुख्य न्यायाधीश दिवाकर भट्टलाई काठमाण्डू जिल्ला अदालतको काम समेत हेर्ने गरी उपभोक्ता अदालत काठमाण्डुको अध्यक्ष तोक्ने निर्णय गरेको छ। मन्त्री परिषदले बीमा ऐन 2079 बमोजिमको कसूर सम्बन्धी मुद्दाको कार्यवाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने र 2083 साल वैशाख 1 गतेदेखि चैत मसान्तसम्मका सार्वजनिक विदा पनि निर्धारण गरेको छ। बैठकले जेएनजी परिषद गठन गर्ने निर्णय पनि गरेको प्रवक्ता आर्यालले जानकारी दिनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल मानव अधिकारको संरक्षण र प्रवर्धनमा दृढ़ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जेनेभामा आयोजित मानव अधिकार परिषदको 61 नियमित सत्रमा नेपाली प्रतिनिधि मण्डलको प्रमुखको रूपमा भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपालले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। वहाँले वर्तमान विश्वमा जलवायु परिवर्तन, बढ़दो द्वन्द र प्राकृतिक विपद जस्ता चुनौतीहरू रहेको उल्लेख गर्दै मानव अधिकारको संरक्षणका लागि बहुपक्षीय सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। नेपालले 24 वटा अन्तर्राष्ट्रिय मानवाधिकार उपकरणमा हस्ताक्षर गरेको छ, जसमा 7 वटा मुख्य मानवाधिकार सम्मेलन र 11 वटा आईएलओ सम्मेलनहरू समेत रहेका छन्। सरकारले आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रित गरेर सुरक्षा व्यवस्थालाई थप मजबूत र प्रभावकारी बनाउने भएको छ। गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनका लागि 4 वटै सुरक्षा निकायबाट शीघ्र परिचालन हुने गरी थप जगेडा फोर्स बढ़ाउने निर्णय गरेको हो। बैठकमा गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सबै सुरक्षा निकायले आपसी समन्वय गरी त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्ने गरी काम गर्न निर्देशन दिनुभयो। बैठकमा 4 वटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतदान सम्पन्न भएको 24 घण्टाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले परिणाम आउन समय नलाग्ने जानकारी दिनुभयो। उहाँका अनुसार समानुपातिक मत परिणाममा 1-2 दिन लागे पनि प्रत्यक्षतर्फको परिणाम मतपेटिका संकलन भएको 24 घण्टाभित्रै घोषणा गरिने आयोगको तयारी छ। निर्वाचन आयोगका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको र आयोग पूर्ण रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको उहाँले जानकारी दिनुभयो। निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेद्वारको निर्वाचन प्रचार प्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेद्वार वा दलका कार्यकर्ता वा आम नागरिकले अवरोध सृजना गर्न नहुने प्रश्न पारेको छ। यही फागुन 21 गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 सहभागी राजनीतिक दल वा उम्मेद्वारबाट अर्को दल वा उम्मेद्वारले अवरोध गरेका गुनासो र उजुरी प्राप्त भएकाले त्यसो नगर्न आयोगले आह्वान गरेको हो। चुनावी प्रचार प्रसारलाई निर्वाचन आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको आयोगले आज प्रकाशित गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ। विभिन्न संचार माध्यमहरूबाट समेत यस्ता विषयमा जानकारी प्राप्त भएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। निर्वाचन आयोगले यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन पर्यवेक्षणमा कूटनीतिक नियोगका अधिकारी र विदेशी पाहुनाको स्वागत गर्ने जिम्मेवारी तोकिएका सम्पर्क अधिकृतहरूका लागि अभिमुखीकरण गरेको छ। आयोगले आज आयोजना गरेको कार्यक्रममा निर्वाचन आयुक्त सगुन शमशेर जबराले मतदानका क्रममा कूटनीतिक नियोगका कर्मचारी र विदेशी पाहुना कहाँसम्म जान पाउने भन्ने विषयमा सम्पर्क अधिकृतलाई राम्रोसँग जानकारी हुनुपर्ने बताउनुभयो। त्यस अवसरमा आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले विदेशी पाहुना र कूटनीतिक नियोगका अधिकारीहरूलाई निर्वाचनका बारेमा दिने जानकारी सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो। यसैगरी परराष्ट्र मन्त्रालयका सहसचिव दीपक विकले सम्पर्क अधिकृतहरूको भूमिका र दायित्व प्रस्तुतीकरण गर्नुभएको थियो। कार्यक्रममा परराष्ट्र मन्त्रालयका उपसचिव शाखा अधिकृत र नायब सुब्बा गरी 67 जनाको सहभागिता रहेको थियो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि विभिन्न 5 मुलुकका राजदूतले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आआफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ। राष्ट्रपति समक्ष अस्ट्रेलियाका राजदूत साइमन अर्नस्ट, साउदी अरबका राजदूत फाद महम्मद आजमी मंखिर र चीनका राजदूत चाङ माओ मिङले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबु।
नमस्ते, आउनु न भित्रै।
हुन्छ हजुर।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसी को सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसी को डे प्याक लिन *14# ह्यास डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सर्वोच्च अदालतले आर्थिक विपन्नता वा न्यून आर्थिक आय स्रोत भएका व्यक्तिको पहिचानको आधार एवं मापदण्ड निर्धारण गरी त्यस्ता व्यक्तिलाई अदालती शुल्क मिनाहा वा छूट दिन सकिने सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था गर्न सरकारको नाममा निर्देशनात्मक आदेश गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले 2082 जेठ 29 गतेको आदेशको पूर्ण पाठमा 3 बुधे निर्देशनात्मक आदेश गर्दै सो सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था गर्न सरकारका नाममा निर्देशनात्मक आदेश गरेको हो। कानून निर्माणको विषय विधायकी बुद्धिमत्ताको क्षेत्र भएको उल्लेख गर्दै नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका नाममा जारी गरेको निर्देशनात्मक आदेशमा अदालती शुल्क पछि लिने गरी मुद्दा दायर भएकोमा मुद्दामा पराजित भएको वा दावीको बाहेक अन्य सम्पत्ति नभई अदालती शुल्क तिर्न बुझाउन असमर्थ भएको भन्ने देखिन आएमा त्यस्तो अदालती शुल्क छुट वा मिनाहा दिन सकिने अवस्था आधार र मापदण्ड सम्बन्धी स्पष्ट कानून बनाउन भनिएको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष 2082-83 को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर, करिडोर बैंक दर, अनिवार्य नगद मौजदात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान अवस्थालाई यथावत राखेको जनाएको छ। समीक्षा मार्फत केन्द्रीय बैंकले उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह विस्तार गर्ने नीति अघि सारेको छ। यस अन्तर्गत कृषि, ऊर्जा र लघु, घरेलु र साना उद्यममा लागू गरिएको क्षेत्रगत कर्जा सीमाको दायरा विस्तार गरी पर्यटन, सूचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगलाई समेत समेटिने भएको छ। साथै बैंक तथा वित्तीय संस्थाले प्रत्येक प्राथमिकता क्षेत्रमा कायम गर्नुपर्ने न्यूनतम कर्जा अनुपात सम्बन्धी व्यवस्था परिमार्जन गरिने जनाइएको छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मका जिल्लामा वर्षा, चट्याङ र असिना पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम क्षेत्रमा भन्दा मध्य र पूर्वी क्षेत्रमा बढ़ी वर्षा भएको छ। काठमाण्डुको जहरसिंह पौवा सहित नुवाकोटको ककनी लगायतका विभिन्न क्षेत्रमा असिना पानी परेको छ। विभागमा साँझ अभिलेख भएको तथ्याङ्क अनुसार पछिल्लो 24 घण्टामा सबैभन्दा बढ़ी वर्षा संखुवा सभामा 36.8 मिलिमिटर वर्षा भएको छ। त्यसपछि सिन्धुपाल्चोकमा 25.6 मिलिमिटर वर्षा भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। ब्राजिलको दक्षिण पूर्वी क्षेत्रमा भारी वर्षाका कारण कम्तीमा 14 जनाको मृत्यु हुनका साथै 45 जना बेपत्ता भएका छन्। वर्षापछिको बाढ़ी पहिरोका कारण 400 भन्दा बढ़ी विस्थापित भएका मिनास गेराइस राज्यका अधिकारीहरूले बताएका छन्। जुइज डे फुराका मेयर मार्ग भिडा सालोमाओले लगातारको तीव्र वर्षा र यसले निम्त्याएको जोखिमलाई लिएर संकटकाल घोषणा गर्नुभएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
मुलुकको जलविद्युत क्षेत्रलाई पारदर्शी र सुशासनयुक्त बनाउन विद्युत नियमन आयोगले अनुमति प्राप्त संस्थालाई संस्थागत सुशासन मापदण्डको प्रस्ताव सार्वजनिक गरेको छ। विद्युत क्षेत्रका संगठित संस्थाहरूका लागि समान तथा प्रभावकारी नियमन गर्ने उद्देश्यले अनुमति पत्र प्राप्त संस्थाको संस्थागत सुशासन मापदण्ड 2082 जारी गर्दै आयोगले सम्बन्धित निकायहरूलाई सुझाव दिन भनेको छ। कम्पनी कानूनका सामान्य प्रावधान भन्दा परगै क्षेत्र विशेषको प्रकृति अनुसार उत्तरदायित्व, पारदर्शिता, वित्तीय अनुशासन जोखिम व्यवस्थापनलाई कानूनी रूपमा संस्थागत गर्ने प्रयास अनुरूप मापदण्ड जारी गरेको आयोगले जनाएको छ। मापदण्डले विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापार सम्बन्धी कार्य गर्ने अनुमति पत्र प्राप्त व्यक्ति तथा संस्थाहरूमा सुशासन, पारदर्शिता, उत्तरदायित्व, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा नियामकीय अनुपालना सुनिश्चित गर्ने उद्देश्यले मापदण्ड जारी गरेको आयोगले उल्लेख गरेको छ। मापदण्डमा संस्थागत सुशासनका आधारभूत सिद्धान्त, साधारण सभा र संचालक समिति सम्बन्धी व्यवस्था, संचालकको कर्तव्य, दायित्व र आचरण, स्वतन्त्र संचालक सम्बन्धी प्रावधान र आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन, गुनासो तथा उत्तरदायित्व संयन्त्र निर्माण लगायतका विषयहरू समेटिएका छन्। यस विषयमा विद्युत क्षेत्रका संगठित संस्थाहरूबाट प्राप्त भएका सुझावहरूलाई त्यसको आवश्यकताको आधारमा परिमार्जन वा सुधार गरेर अन्तिम स्वरूप दिने आयोगका सदस्य मधुसूदन अधिकारीले जानकारी दिनुभयो। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वारी दर्ता गराएका 3,406 प्रत्यक्ष उम्मेद्वार मध्ये हालसम्म 1,213 जना उम्मेद्वारहरूले मात्र बैंक खाता खोलेका छन्। निर्वाचनमा भाग लिएका 68 दल मध्ये 9 दलले मात्र खाता खोलेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेद्वारी दिएका सबै राजनैतिक दल, दलका उम्मेद्वार र स्वतन्त्र उम्मेद्वारले समेत कार्यविधि अनुसार निर्वाचन प्रचार प्रसारका लागि आर्थिक सहयोग लि गर्ने आमदानी खर्च कारोबार सही खाता मार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ। निर्वाचनका समयमा बजारमा हुने गैर कानूनी क्रियाकलाप रोक्न र उपभोक्ताको अधिकारको संरक्षण गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन 26 व्यावसायिक फर्महरूको अनुगमन गरेको छ। विशेष गरी खाद्यान्न तथा फलफूल व्यवसाय गर्ने फर्ममाथि अनुगमन गर्दै विभागले कानूनको परिपालना गर्न आग्रह गरेको छ। निर्वाचनको बहानामा खाद्य पदार्थ लुकाउने, कालोबजारी गर्ने, तोकिएको भन्दा बढी मूल्य लिने जस्ता समस्या देखिएको भन्दै गुनासो आएपछि विभागले सोमबार कुलेश्वर क्षेत्रमा एकैपटक गरेको अनुगमनका क्रममा कैफियत भेटिएपछि रमेशपुर ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित कागज पत्र लिई 3 दिनभित्र विभागमा उपस्थित हुन भनेको छ। अन्य 25 फर्मलाई सुधारका लागि निर्देशन दिएको विभागले उल्लेख गरेको छ। मंगलबार नेपाली शेयर बजारको परिसूचक 21.62 अंकले बढेर 2,638.60 को बिन्दुमा कायम भएको छ। परिसूचकमा वृद्धि भए पनि यस दिन बजारको कारोबार रकम भने घटेको छ। किसानहरूलाई सुन्तला खेतीतर्फ आकर्षित गरी आय आर्जन गर्न सहयोग पुर्याउने उद्देश्यले भोजपुर नगरपालिकाले बोखिमका किसानहरूलाई उन्नत जातका सुन्तलाको बेरमा वितरण गरेको छ। नगरपालिकाले 150 किसानलाई करिब 1,250 उन्नत जातका सुन्तलाका बेरमा वितरण गरेको हो। किसानलाई सुन्तला खेतीमा प्रोत्साहन गर्न 50% अनुदानमा बेरमा उपलब्ध गराएको नगरपालिकाको वार्ड नम्बर 5 वडा अध्यक्ष फडिन्द्र प्रधानले जानकारी दिनुभयो।
अब खेल समाचार। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारको लागि आवश्यक खर्च जुटेको बताएकी छन्। कप्तान भण्डारीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो उपचारका लागि देश विदेशबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको भन्दै सबै समर्थकप्रति आभार व्यक्त गरेकी छन्। उनले पछिल्लो 24 घण्टामा पाएको साथ, विश्वास र मायाले आफूलाई थप बलियो बनाएको समेत उल्लेख गरेकी छन्। भण्डारीले सोमबार सामाजिक सञ्जाल मार्फत आफ्नो घुँडाको एसीएल शल्यक्रिया गर्नुपर्ने भएकाले सहयोगको अपील गरेकी थिइन्। अपील गरेको 24 घण्टाभित्र आवश्यक रकम उपलब्ध भएको हो। उनले आफ्नो उपचारका लागि नेपाली बैंक खातामा 1 करोड़ भन्दा बढ़ी रूपियाँ तथा विदेशी प्लेटफर्म मार्फत करिब 45 लाख रूपियाँ संकलन भइसकेको जानकारी दिएकी छन्। यस सहयोगले उपचार खर्चका साथै कतार उपचार अवधिमा लाग्ने आवास र यातायात खर्च समेत पुग्ने देखिएकाले मंगलबारदेखि दुवै खातामा रकम संकलन रोक्न समेत अनुरोध गरेकी छन्। भण्डारीले आफू आबद्ध क्लबले पनि शल्यक्रिया तथा पुनस्थापनाका लागि बीमा रकम निकासा गरी थप सहयोग गरिरहेको जानकारी समेत दिएकी छन्। चोटका कारण शारीरिकसँगै मानसिक रूपमा पनि थकित भएको उल्लेख गर्दै उनले समर्थकहरूको साथले पुनः उठ्ने साहस दिएको बताएकी छन्। करिब 2 महिनादेखि घुँडामा चोटको कारण नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान भण्डारी मैदान बाहिर छन्। विभागीय टोली त्रिभुवन आर्मी क्लब एन्फा राष्ट्रिय लीगमा चर्च बोयज युनाइटेड क्लबसँग पराजित भएको छ। सातो बाटो स्थित एन्फा मैदानमा मंगलबार भएको खेलमा चर्च बोयजले आर्मीलाई 2-1 अन्तरले पराजित गर्यो। चर्च बोयजलाई जिताउन अबायोमी फाकुनले र रोहन कार्कीले गोल गरे। आर्मीका लागि नवयुग श्रेष्ठले सान्त्वना गोल फर्काए। जीतसँगै छ खेलबाट 13 अंक बनाएको चर्च बोयज अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ। समान खेलका दोस्रो हार बेहोरेको आर्मी 11 अंकसहित सातौं स्थानमा छ। 13 टोली सहभागी लीगको विजेताले 50,00,000 रूपियाँ पुरस्कार पाउनेछ। शहीद स्मारक एन्फा महिला लीग चैत पहिलो सातादेखि शुरू हुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार चैत 4 गतेदेखि लीग शुरू हुने जनाएको छ। एन्फा कम्प्लेक्स सातो बाटोमा सहभागी क्लबहरूसँग भएको छलफलपछि लीगको मिति तय गरिएको एन्फाले जनाएको छ। प्रतियोगितामा सहभागी हुने क्लबहरूले न्यूनतम खेलाड़ी दर्ता फागुन 29 गतेभित्र गर्नुपर्ने सहमति भएको छ। अब मौसम। आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवालो रहनेछ भने कोशी गण्डकी र कर्णाली प्रदेशको उच्च पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा 3 दिन सार्वजनिक विदा दिने सरकारको निर्णय। निर्वाचनका लागि चीन सरकारले 40,00,000 अमेरिकी डलर सहयोग प्रदान गर्ने। मानव अधिकारको संरक्षण र प्रवर्धनमा नेपाल दृढ़ रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। ब्राजिलमा भारी वर्षापछिको बाढ़ी पहिरोका कारण 14 जनाको मृत्यु। र उपचारका लागि आवश्यक खर्च जुटेकाले सहयोग रकम रोक्न नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी साम्बाको आग्रह। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।